आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Oh,
श्रोता नमस्कार अनि जय मसी, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा दोस्रो कुरन्थी 6 अध्याय 11 देखि 18 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले दोस्रो कुरन्थी 6 अध्याय 1 देखि 10 पदसम्मबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं खार्ने कष्टकर सेविकैको अनुभवहरू। आज हामी देख्छौ पाउलको व्यक्तिगत विन्ती निवेदन। पाउल यहाँ रुने जस्तो देखिन्छ। ओ कोरन्थीमा रहने उसका ती प्रभुमा जितेका आत्माहरूको लागि अति नै प्रेमात्मा हुँदछन्। तिनीहरू साना बालक ख्रिस्टियनहरू थिए, मतलब तिनीहरू शारीरिक संसारिक ख्रिस्टियनहरू थिए, तर उसको हृदय चाहिँ तिनीहरू कहाँ सधैँ जान्थ्यो। यो यस्तो देखिन्छ कि उसको हृदय झण्डै झण्डै यस अध्यायमा र अर्को अध्यायमा टुटेको देख्छौं। दोस्रो कुरन्थी 6 अध्याय 11 देखि 13 पदमा भनिएको छ, कुरन्थी हो हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूको निम्ति खुला छ, तिमीहरू प्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामी प्रतिको स्नेह पो कम भएको छ। अब यसको सट्टामा म आफ्नै बालकहरू झैं भन्दछु कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख। पाउलले प्रेमको आफ्नो विशाल हृदय खोलिरहेका छन् र उसले ती मानिसहरूको हृदयहरूको उत्तेजित गर्दछन् जसले उसलाई प्रेम गर्दछन्। चाखलाग्दो कुरा यो छ कि उनले यी मानिसहरूको हृदयहरूको पनि उत्तेजित पारे जसले परमेश्वरलाई र उहाँको वचनलाई घृणा गर्दथे र जसले ती व्यक्तिहरूमाथि आघात गर्न कोशिश गरेका थिए जसले उहाँलाई उहाँका वचनलाई प्रेम गर्छन्। तिनीहरूको हृदयहरूको पनि उत्तेजित पारे। अनि हामी पत्ता लगाउँछौ कि यो कुरा प्राचीन मण्डलीको इतिहासमा सत्य थियो र आज पनि त्यो सत्य छ। यदि तपाईँ परमेश्वरको निम्ति खड़ा हुनुहुन्छ भने तपाईँले यो कुरा पत्ता लगाउनुहुनेछ कि यसले वास्तवमा तपाईँलाई केही दाम चुकाउन लगाउनेछ। अहिले हामी शास्त्रको एक महत्वपूर्ण अनुच्छेदतिर आउँदछौं। यो नै एक खण्ड हो जुनको प्राय गरेर दुरूपयोग र गलत अर्थ खुलाइएको छ। अनि कोही मानिसहरू चाहिँ यो कठोर बिना प्रेमको वचनको रूपमा उपाधि दिने कोशिश गर्छन्। तर यहाँ पाउल जुन कुरा भनिरहेका छन् त्यो त्यस मानिसको कोमल हृदयबाट आइरहेको छ जसको हृदय कोरन्थीका ती विश्वासीहरूको निम्ति उसको महान ख्याल वास्ताको कारण टुटिरहेको थियो। 14 पदमा भनिएको छ, अविश्वासीहरूसँग एउटै जुवामा ननारियो, किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ, अथवा अध्ययारोसँग उज्यालोको के सहभागिता। पाउले कोरन्थियन क्रिस्टियनहरूलाई प्रतिमा पूजासँग सम्बन्ध तोड्न यहाँ विन्ती गर्छन्। तिनीहरूले शरीरका पापहरूबाट सम्बन्ध विच्छेद गर्नुपर्नेछ, तिनीहरू संसारमा हुने संसारिकताबाट आफैलाई अलग्याउनु पर्नेछ। आजकल हामी छुट्टै अलगिएका विश्वासी अर्थात सेपरेटेड बिलिभर कथनको प्रयोग गर्ने गर्छौं। अनि त्यहाँ कुनै मानिसहरू छन् जो आफैलाई अलगिएको छुट्टै अलग्गै गरिएको विश्वासीको रूपमा विचार गर्दछन्, जो वास्तवमा केही होइनन् तर संसारिक शारीरिक ख्रिस्टियनहरू हुन् तिनीहरू। पुरानो नियममा मोसाको व्यवस्था मुनि परमेश्वरले आफ्ना ती मानिसहरूलाई व्यवस्था दिनुभयो जो अधिकांश कृषिमा खेतीपातीमा लाग्नेहरू थिए। मित्र, उहाँले भन्नुभयो कि तिनीहरूले एकै जुवामा गधा र गोरूलाई नानु हुँदैन। यसको मतलब असमान जनावरहरूलाई एकै साथमा एउटै जुवामा नानु हुँदैन। एउटा चाहिँ व्यवस्था अनुसार शुद्ध र अर्को चाहिँ अशुद्ध जनावर थियो। यहाँ विश्वासीहरूसँग परमेश्वर बोलिरहनु भएको छ र उहाँले विश्वासीहरूलाई भन्नुहुन्छ कि विश्वासीहरू अविश्वासीहरूसँग समान भएर हलोमा जोतिनु हुँदैन। कसरी मानिसहरू एउटै जुवामा नारिन्छन्? तिनीहरू ती कुराहरूमा एउटै जुवामा नारिन्छन्, जस्तै व्यापारमा, सहभागितामा, साझेदारीमा, विवाहमा इत्यादि। अनि निश्चय नै विवाह दुई व्यक्तिहरूको एकसाथमा जुवा नारिनु हो वा एउटै हलोमा जोतिने कुरा हो। एक विश्वासी र अविश्वासीले आपसमा विवाह गर्नु हुँदैन, जस्तो कि शुद्ध र अशुद्ध पशुलाई जुवामा नारेर समान भएर एउटै हलोमा जोतिनु हुँदैन। परमेश्वरको सन्तान र शैतानको सन्तान एउटै जुवामा आफ्ना जीवनका लक्ष्यहरूमा एकसाथ नारिएर हलो तान्न सक्दैन। भनिएको छ 14 पदमा, अविश्वासीहरूसँग एउटै जुवामा ननारियो, किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ, अथवा अध्ययारोसँग उज्यालोको के सहभागिता? 15 पद, ख्रिष्टको बेलियालसँग के सरोकार वा विश्वास गर्नेको विश्वास नगर्नेसित के सरोकार, के समानता? मसँग निश्चय नै तिनीहरूसँग कुनै भाग छैन, म त्यस्ताहरूसँग कहीँ पनि स्थायी रूपमा जोडिन गइरहेको छुइन र जोडिरहेको छुइन, अनि म विश्वास गर्दछु यो तपाईँ अर्थात हामी सबैको लागि पनि सत्य छ। भनिएको छ ख्रिष्टको बेलियालसँग के सरोकार अर्थात शैतानसँग के सरोकार वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता, अनि 16 पद, प्रतिमाहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ, जसरी परमेश्वरले भन्नुभएको छ म तिनीहरूमा बास गर्नेछु र तिनीहरूका बीचमा हिण्डुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्। अहिले पाउल विशेष गरी प्रतिमाको बारेमा उल्लेख गर्छन्। परमेश्वरको मन्दिरको प्रतिमाहरूसँग कुनै सम्बन्ध छैन। परमेश्वरको मन्दिर कहाँ छ? आज परमेश्वरको मन्दिर हरेक विश्वासीहरूको मानव शरीर हो। हामी पवित्र आत्माहरूको मन्दिरहरू हौ। यसरी परमेश्वर रहनुहुने जीवनले प्रतिमाहरूसँग सम्बन्ध राख्न सक्दैन। भनिएको छ प्रतिमाहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ, जसरी परमेश्वरले भन्नुभएको छ म तिमीहरूमा बास गर्नेछु र तिनीहरूका बीचमा हिण्डुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्। अहिले पाउल विशेष गरी प्रतिमाको बारेमा उल्लेख गर्छन्। परमेश्वरको मन्दिरको प्रतिमाहरूसँग कुनै सम्बन्ध छैन। परमेश्वरको मन्दिर कहाँ छ? आज परमेश्वरको मन्दिर हरेक विश्वासीहरूको मानव शरीर हो। हामी पवित्र आत्माहरूका मन्दिरहरू हौ, आत्माको मन्दिरहरू हौ। यसरी परमेश्वर रहनुहुने जीवनले प्रतिमाहरूसँग सम्बन्ध राख्न सक्दैन। प्रतिमाहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ, जसरी परमेश्वरले भन्नुभएको छ म तिनीहरूमा बास गर्नेछु र तिनीहरूका बीचमा हिण्डुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरो प्रजा हुनेछन्। अनि 17 र 18 पदमा भनिएको छ यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग हौ, परमप्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोरा छोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ। पाउल कोरिन्थियन क्रिस्चियनहरूलाई अलग हुनको लागि र शुद्धिकरणको लागि विन्ती गरिरहेका छन्, निवेदन गरिरहेका छन्। उसले प्रतिमाहरूसँग सम्बन्ध राख्नु हुँदैन। उसले संसारिकताबाट, शारीरिकताबाट, आत्माबाट आफैलाई अलग गर्नु पर्नेछ। जुनहरू मण्डलीहरूमा र विश्वासीहरूको जीवनमा सजिलै पस्न सक्छ, त्यसबाट अलग हुन र शुद्ध हुन पाउल अपील गरिरहेका छन्, विन्ती गरिरहेका छन्। पछाडि पुरानो नियमको यहोशूको पुस्तकमा हामीले देख्यौं कि कसरी विश्वासद्वारा पर्खाल घेरिएको यरिहोको शहरलाई लिइयो, तर आकानले श्रापित कुरा लिए। त्यसले त्यस्तो कुरा छोए जुन परमेश्वरले अशुद्धको रूपमा घोषणा गर्नुभएको थियो। त्यसपछि तिनीहरू अति नै ठूलो आत्मविश्वाससहित सानो सहर अईलाई कब्जा गर्न अघि बढे, किनभने तिनीहरूलाई त्यस शहरमाथि आसानी विजय हुन्छ, सजिलैसँग विजय हुन्छ भन्ने कुरामा एकदमै निश्चय थियो। तर यहोशू र इसरायलीहरूलाई अईको शहरमा सजिलै गरी युद्धमा हराइए। तिनीहरूले नराम्रो गरी पराजयको हारको भोगे। अनि हामी देख्छौ परमेश्वरले तिनीहरूलाई संसारिकताबाट र अशुद्ध कुराबाट अलग हुनलाई भन्नुभयो। त्यहाँ धेरै क्रिस्चियनहरू छन् जो आफैले आफैलाई अलगिएको सेपरेटेड क्रिस्चियनको रूपमा विचार गर्दछन्। तिनीहरू फल्ला फल्ला काम गर्दैनन्, फल्ला फल्ला कुरा खाँदैनन्, तैपनि तिनीहरू जिब्रा र मुख अरूलाई आलोचना गर्नु अति नै खराब गरी चल्दछ। अनि तिनीहरू महसुस गर्दैनन् कि यी कुराहरू पनि शारीरिक, संसारिक र अशुद्ध हुन्, या तिनीहरू अति नै सबभन्दा नवीनतम फेसनको कपड़ा लगाउँछन् या घिचुवापन र लालची छन्। तैपनि तिनीहरू सोच्दछन् कि तिनीहरू संसारिकताबाट, शारीरिकताबाट अलग भएका जनहरू हुन्। मित्र, म कसैलाई इन्साफ गर्न, न्याय गर्न चाहन्न र हामी आपसमा कसैको पनि इन्साफ गर्नु हुँदैन। तैपनि म सोच्दछु कि मैले यी कुराहरूको औल्याउनै पर्छ, किनभने हामी अति नै धेरै होसियारी हुन आवश्यक छ। परमेश्वरको कुराहरूको बारेमा कुरा गर्न अति नै सजिलो छ, या येशु ख्रिष्टलाई उद्धारकर्ताको रूपमा दावी गर्न सजिलो छ। हामी उहाँलाई प्रेम गर्छौं भन्न सजिलो छ। हामी आफैलाई उहाँको निम्ति अलगिएको, छुट्टिएको जन सम्झन, विचार गर्न सजिलो छ। तर अझैसम्म यथार्थमा सत्यतामा वास्तविकतामा चाहिँ संसारबाट शरीरबाट अलगिएर गएर उहाँको निम्ति अलगिएका हुँदैन। त्यो अति नै अफसोसको दुःखको कुरा हो। जब मैले सेविकाईमा प्रवेश गर्न आफ्नो निर्णय बनाए, एकजना मेरो मित्रको पिताले मलाई उहाँको अफिसमा बोलाएर, जो एक ब्याङ्कको मानिस महाप्रबन्धक हुनुहुन्थ्यो, अनि वास्तवमा तिनी अईश्वरीय उद्धार नपाएका अविश्वासी मानिस थिए। यद्यपि उसले ख्रिष्टको बारेमा र ख्रिस्टानिटीको बारेमा राम्ररी थाहा पाए तापनि उसले मलाई शपथ खान लगाए जस्तो कि मैले कसैले यस्तो शपथ खान लगाएको सुनेको थिइन। र मलाई लाग्छ जब मैले उसलाई भने म आफ्नो असल काम छोडेर पूर्णकालीन सेविकाईमा प्रभुको सेविकामा जान चाहन्छु, तब यसले उसलाई नराम्रो बनायो, नराम्रो महसुस गरायो, मतलब बेकारको निर्णय लाग्यो उसलाई। उसले मलाई आफ्नो कोठामा बोलाए, त्यसपछि मलाई भने, जवान म तिमीलाई एउटा कथा बताउन चाहन्छु। अनि यही नै कथा उसले मलाई भन्यो। दोस्रो विश्वयुद्ध अवधिमा उनी एक ट्याङ्कमा काम गरिरहेका थिए र उससँग एकजना अविश्वासी संसारिक शारीरिक मानिस काम गर्थे। तर त्यो मानिस चाहिँ मण्डलीमा एकल गीत गाउने व्यक्ति थिए, सोलो गीत गाउने। एक दिन मेरो साथीको पिता, जो अहिले महाप्रबन्धक भएका छन्, मण्डलीमा गए अनि त्यस मण्डलीमा उसले आफ्नो सहकर्मी त्यस मानिसलाई एकल गीत गाएको सुने, सोलो गीत गाएको सुने, जुनको बोल थियो, येशु सन्तुष्ट पार्नुहुन्छ। अनि त्यस गीतपछि एकजना प्रिय आमाले उसलाई भनिन्, के त्यो अद्भुत एकल सोलो गीत थिएन र? यो गीत सुन्नु पर्दथ्यो, यस्तो सुनै पर्दथ्यो, मानौ यो स्वर्गीयबाट नै आएथ्यो। जबकि उसले यस एकल सोलो गीत गाउने मानिसलाई बैंकमा राम्ररी चिनेकोले गर्दा उसले जान्दथ्यो कि येशुले तिनलाई सन्तुष्ट गर्नु भएन। एक दिन त्यो उही प्रिय आमा केही कामको निम्ति बैंकमा आइन्। तब त्यस आमाले देखिन् कि एकजना कर्मचारीलाई एकजना व्यक्ति म्यानेजरले हप्काइरहेको, कारण उसले केही पैसाको गडबड़ गरेको थियो। अनि त्यस पैसा गडबड़ गर्ने मानिस पनि खुलाम रूपले ठूलो आवाजमा गन्ध गन्ध कुराले मुख लागिरहेको थियो, मुख फर्काइरहेको थियो र सिधै यो कुराको प्रकट गरिदियो, चुनौती दिँदै कि उसले नै त्यो पैसाको गडबड़ गरेको हो। अनि त्यस आमा त्यस कर्मचारीलाई देखेर, उसको कुरा सुनेर छक्कै परिन् र मेरो साथीको बुबालाई सोधिन्, जो त्यस बेला एक साधारण कर्मचारी थिए, त्यो मानिस को हो? मेरो साथीको बुबाले उत्तर दियो, त्यही नै आवाज, त्यही नै स्वरको तपाईँले बितेको गत आराधना सेवामा सुन्नु भएको थियो र तपाईँले सोच्नु भएको थियो कि त्यो आवाज त सिधै स्वर्गीयबाट आएथ्यो। मित्र, मेरो साथीको बुबा जो पछिबाट महाप्रबन्धक बनेका थिए, तिनी संशयवादी र अधम निच पापी मानिस थिए, किनभने तिनले मुखले मात्र बोक्रे ख्रिस्टियनहरूले यो गीत गाएको सुनेका थिए, येशूले सन्तुष्ट पार्नुहुन्छ, तर उसले, मतलब मेरो साथीको पिता महाप्रबन्धकले, थाहा पाएका थिए कि त्यो एकल गीत सोलो गीत गाउने मानिसलाई येशूले सन्तुष्ट तुल्याएको थिएन। उसले जान्दथ्यो कि त्यो एकल गीत गाउने सोलो गीत गाउने बोक्रे ख्रिस्टियन ठगा, अनैतिक, जडिया, मतवाला, उसको मुखगन्ध बोलीले भरिएको व्यक्ति हुन् भन्ने कुरा महाप्रबन्धकले थाहा पाएका थिए। उसले जान्दथ्यो कि ख्रिस्टियन त्यस्तो हुनुहुँदैन र त्यसले उसलाई वास्तवमा व्यङ्ग्य गर्ने, खिसी गर्ने व्यक्ति बनाएको थियो। अनि त्यही मेरो साथीको बुबाले आफ्नो कोठामा बोलाएर भने, जवान प्रचारक हुन कोशिश नगर, जबकि तिमी त्यसलाई आफ्नो जीवनद्वारा पनि देखाउन सक्दैनौ। मैले कहिले पनि त्यस कुरालाई भुलेको छैन। परमेश्वर पद 17 भन्नुहुन्छ, तिनीहरूका बीचबाट निस्केर आऊ र तिमीहरू अलग हौ, ख्रिस्टियन बन्न कोशिश नगर, जबकि तिमीहरू वास्तवमा होइनौ। यो नभन कि येशूले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ, जबकि उहाँले तपाईंलाई वास्तवमा सन्तुष्ट पारिरहनु भएको छैन, पारे तापनि त्यो सन्तुष्टको अनुभूति छैन। त्यही नै पाउल यहाँ कुरा गरिरहनु भएको छ। त्यसपछि हामी देख्छौ कि त्यहाँ अति नै महिमित प्रतिज्ञा छ। 18 पदमा, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोरा छोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। तपाई त्यस प्रकारको छोरा या छोरी हुनुहुनेछ जसले पिताको निम्ति आदर ल्याउँछ। एकजना मानिसले मलाई आफ्नो छोराको बारेमा भनिरहेका थिए, त्यो केटा आफ्नो पिताबाट टाढा भौतारी गएका थिए, सम्बन्ध विच्छेद गरेर। बाबु र उसको बीच बोलचाल थिएन, तैपनि अझै त्यो केटा त्यस मानिसको छोरा थिए, तर पिताले मलाई भन्थ्यो, म उससँग व्यवहार गर्न सक्दिन, जस्तो कि एक पिताको नातामा म गर्न चाहन्छु। म उससँग कति पनि त्यस तरिकामा बोल्न सक्दिन जस्तो कि एक पिताको नातामा म बोल्न चाहन्छु। यहाँ त्यही नै परमेश्वर भनिरहनु भएको छ, यदि तपाईँ येशु ख्रिष्टमा विश्वासी हुनुहुन्छ भने परमेश्वर तपाईँको सधैँ पिता हुनुहुन्छ। त्यो कुराको नबिर्सिनुहोस्। यहाँ परमेश्वर के भनिरहनु भएको छ भने उहाँ तपाईसँग पिताले जस्तै व्यवहार गर्न चाहनुहुन्छ। उहाँले तपाईलाई आफ्ना छोरा छोरीलाई जस्तै गरी व्यवहार गर्न चाहनुहुन्छ। यदि तपाईँ संसारिकतातिर गइरहनु भएको छ भने, यदि तपाईँ आफ्नो जीवनमा भोक्रे पाखण्डी हुनुहुन्छ भने, तब तपाईँ एक कुरामा निश्चय हुन सक्नुहुन्छ कि परमेश्वर पिताले तपाईँलाई छडी लगाउनुहुनेछ। मेरो मित्र, परमेश्वर तपाईँलाई सधैँको निम्ति अनन्त अनन्तको निम्ति दण्डमा लगाउन चाहनुहुन्न। त्यसकारण उहाँले तपाईँलाई भन्नुहुन्छ, तिनीहरूका बीचबाट निस्केर आओ र तिमीहरू अलग हौ, अशुद्ध कुरालाई नछोऊ। तब परमेश्वरले तपाईसँग एक पिताले पुत्रसँग जस्तै घनिष्ठ सम्बन्ध राख्नु सक्नुहुन्छ। भनिएको छ, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोरा छोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
जीवन को अब श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।